It's 6:30 p.m.
इस दिनेश खबर का साथमा
मेडलाइफ तपाई सँगै जीवनमा अघि बढ्दै
सुदूरपश्चिमको विकासप्रति समर्पित दिनेश एफएम 93.8 मेगासँगै असामको रेडियो असाम र लम्कीको जनता एफएमबाट पनि एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट जनक विष्टको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। सुदूरपश्चिममा मुख्यमन्त्री र मन्त्रीका स्वकीय सचिवालयका कर्मचारीको दादागिरी बढ्दै मुख्यमन्त्रीको स्वकीय सचिवालयका चालकले इन्धन नदिएको भन्दै कर्मचारीलाई धम्काए। सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवर्धनका लागि प्रदेश सरकारको कार्यक्रम कार्यान्वयनको अवस्था शून्य जस्तै चालु आर्थिक वर्षका लागि 28.5 करोड बजेट रहेका 17 कार्यक्रम राखिएको भए पनि प्रवर्धनात्मक कार्यक्रम सुरु हुन सकेनन्। धनगढी दिपायल द्रुतमार्गमा स्वामित्व विवाद बल्झिएपछि निर्माणमा अन्यलता बढेपछि प्रदेशवासी निराश। राजनीतिक खिचातानी र जस लिने प्रवृत्ति हटाएर निर्माणलाई गति दिनका लागि पहल गर्न आग्रह। चालु आर्थिक वर्षको 6 महिना हुँदा पनि कैलालीको गौरीगङ्गा नगरपालिकाको कालोपत्रे सडकको योजना टुङ्गो लाग्न सकेन। कालोपत्रे र ग्राभेल गर्नका लागि सडक छनौटमै सकस, ओडाहरू पनि योजनाको पर्खाइमा। र तीन तहका सरकारको बीच समन्वय नभएकै कारण संघीयता नै खतरामा परिरहेको प्रतिवेदन सार्वजनिक। स्थानीय, प्रदेश र संघीय सरकारका प्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसकेको निचोड।
रमेश, यता सुन्नु न, पढाइ सँगसँगै लोकसेवाको तयारी गर्ने मन थियो, कहाँ गएर क्लास लिने होला?
तयारीका लागि यो धनगढीमा गतिलो इन्स्टिच्युट छैन र भने?
अरे यार, यसको पनि चिन्ता गरेर बस्ने हो त? निजामती कर्मचारीमा खरिदार, नासु,
शाखा अधिकृतका तयारी कक्षाहरू
कालिका एजुकेसनल ट्रेनिङ सेन्टर एन्ड टेक्नोलोजीमा सञ्चालन भइरहेको छ नि, यति मात्र कहाँ हो र? त्यहाँ त प्रहरी जवान तर्फका तयारी कक्षाहरूमा प्रहरी जवान, असै इन्स्पेक्टरका तयारी कक्षाहरू, प्राविधिक तर्फ अहेब, अनमी, अमिन, ओभरसियर, स्टाफ नर्स, भेटनरी जेटिएका तयारी कक्षाहरू, साथै एसई प्याकेज, प्लस टू एकाउन्ट इङ्ग्लिस म्याथ फिजिक्स केमिस्ट्रीका ट्युसन क्लासहरू, डिप्लोमा लेभल एकाउन्ट इङ्ग्लिस फाइनान्स म्याथका तयारी कक्षाहरू, त्यसै गरी कम्प्युटर तर्फ बेसिक कोर्स, अफिसियल, पेज मेकर, फोटोसप, 6 महिने डिप्लोमा, 12 महिने डिप्लोमा, टेलिभिजी, इन्टरनेटका कक्षाहरू पनि भइरहेका छन् नि। त्यसै गरी हाम्रो यहाँ इङ्ग्लिस, कोरियन, ज्यापानिज ल्याङ्ग्वेज कक्षाहरू, पत्रकारिता, नेतृत्व विकास, व्यक्तित्व विकास, उद्घोषण तालिम पनि दिइन्छ।
थप जानकारीका लागि कालिका एजुकेसनल ट्रेनिङ सेन्टर एन्ड टेक्नोलोजी, धनगढी 1 बुद्ध मन्दिर कैलाली, सम्पर्क 0915216644 र 98481665071।
नमस्कार सही साहब। हजुर, एक कुरडी
भन्न अब तसो असैज मान्नु पर्ने कुरडी के हो?
मेरो चेलीको बलात्कार भइरहेछ।
हो बहिनी?
हो सर, मैसितै पढ्दै एक केटाले मलाई जबरजस्ती अर्या हो, तैलाई कारबाही हुनु पर्छ सर।
म मेरी चेलीलाई न्याय दिलाउन चाहनु सर।
हुन्छ बहिनी, पारि पल्ल कोठामै गए भर तम माथि कहिले कसरी बलात्कार गरे हो प्रष्टसँग भने भर उजुरी दर्ता हर तमले न्याय पाउँछौ।
ल सर।
कठै के भन्ने, आफ्नै चेलाहरू जसानले इसा घटना घटौँला छन् कि हम अभिभावकले लै हाम्रा चेलानलाई बलात्कार तथा यौनजन्य हिंसा गद्द हुनेन भनेर नानै बैठे सिकाउन जरुरी आथिन्। नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालय।
दिनेश खबर अब विस्तारमा। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र मन्त्रीका स्वकीय सचिवालयका कर्मचारीहरू शक्तिको आडमा कानुनमा व्यवस्था नै नभएको सेवा सुविधा लिन उद्धत भएका छन्। दैनिक भ्रमण भत्ता र हवाई भाडा बाफत 1 महिनामा 3.5 लाख बुझेका मुख्यमन्त्री र मन्त्रीको स्वकीय सचिवालयका कर्मचारीहरूले शक्तिको भरमा कानुनमा व्यवस्था नै नभएको सेवा सुविधा लिइरहेका हुन्। सेवा सुविधाकै लागि मुख्यमन्त्री त्रिलोचन भट्टको स्वकीय सचिवालयका एकजना सवारी चालकले कर्मचारीलाई धम्क्याएका छन्। मुख्यमन्त्रीको स्वकीय सचिवालयका सवारी संचालक किशन ओडले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत हरिदत्त भट्टलाई आफूले माग गरेको इन्धन नदिएको भन्दै थर्काएका हुन्। सवारी चालक ओडले कैलालीको घोडाघोडीमा भोलिदेखि सुरु हुने महोत्सवमा जान माग गरेको 60 लिटर इन्धनका लागि तोक नलगाइदिएको भन्दै शाखा अधिकृत भट्टलाई तलाई बताउँछु भन्दै थर्काएका हुन्। सवारी चालक ओडले शाखा अधिकृत भट्टलाई मन्त्रीले भन्दा भन्दै आफूलाई इन्धन नदिने भन्दै तलाई बताउँछु भनेर उहाँको कार्यकक्षमै थर्काउनु भएको हो। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय स्रोतका अनुसार सवारी चालक ओड इन्धनका लागि सुरुमा प्रमुख सचिव नारायण प्रसाद बिडारीको कार्यकक्षमा पुग्नु भएको थियो। तर प्रमुख सचिव बिडारीले उहाँलाई प्रशासन फाटमा पठाउनुभयो। कार्यालयका शाखा अधिकृत भट्टले कानूनमा स्वकीय सचिवालयका कर्मचारीलाई इन्धनको सुविधा नभएको भन्दै ओडले माग गरेको इन्धन दिन अस्वीकार गर्नुभएको थियो। सोही कारण भट्टलाई सवारी चालकले देखाउँछु भन्दै थर्काएका हुन्। किशन ओड मुख्यमन्त्री त्रिलोचन भट्टको स्वकीय सचिवालयमा रहेको 2254 नम्बरको गाडीका सवारी चालक हुन्। सो गाडी मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले प्रयोग गर्दै आएको बताइएको छ। कानूनअनुसार स्वकीय सचिवालयका कुनै पनि कर्मचारीलाई इन्धन, दैनिक भ्रमण भत्ता तथा हवाई भाडाको सुविधा नभए पनि उनीहरूले शक्तिको आडमा कर्मचारीलाई धम्क्याउँदै लिने गरेको छ। मुख्यमन्त्रीका स्वकीय सचिवालयका कर्मचारीको दादागिरीका कारण मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका कर्मचारी चेपुवामा परेको गुनासो गरिएको छ। प्रमुख सचिव नारायण प्रसाद बिडारीले भने अवैधानिक रूपमा राज्यकोषको दोहन गराउन सहयोगी भूमिका खेल्दै आएको पनि आरोप लागेको छ। उहाँले स्वकीय सचिवालयका कर्मचारीले कानूनमा व्यवस्था नै नभएको सुविधा माग गर्दा आफू स्वीकृत नगरी अन्य कर्मचारीलाई त्यो काम गर्नका लागि दबाब दिने गरेको समेत स्रोतको दावी छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भेगमा लगातारको हिमपातले जनजीवन प्रभावित बन्दै गएको छ। एक सातादेखिको हिमपात निरन्तर जारी रहेपछि हिमाली भागको जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन्। हिमाली भेगका बासिन्दा औल भेगमा बसाइ सरेका छन्। हिमपातले सुदूरपश्चिम प्रदेशका जिल्ला बझाङ, बाजुरा, दार्चुला, बैतडी, असाम लगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ। हिमपातका कारण बाजुराका हिमाली गाउँपालिका, बुढीनन्दा नगरपालिका, छेडेदह गाउँपालिका, स्वामी कार्तिक गाउँपालिका र पाण्डव गुफा गाउँपालिका उच्च भागमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। पाण्डोसैन र मार्तडीको बीचमा पर्ने पोरखे लेखमा धेरै हिमपात भएपछि सदरमुकामदेखि उत्तरी भेगमा पर्ने कोल्टीसम्मको यातायात सेवा पनि बन्द भएको छ। त्यस्तै बझाङको काडा, दौलीचर, सुरुमा, गडसेरा लगायतका उच्च भागमा जनजीवन पनि निकै प्रभावित भएको छ। उच्च भागमा हिमपात हुँदा स्थानीयलाई दैनिक कामकाज गर्न समेत समस्या भएको स्थानीय बासिन्दाले बताएका छन्। हिमपातले आवत जावत, पशुपालन, भेडा चरिचरण र गाउँमा सामान ढुवानी गर्न समेत समस्या भएको बताइएको छ। धनगढी दिपायल द्रुतमार्गमा फेरि स्वामित्व विवाद देखिएर निर्माणमा अझै अन्यलता बढेपछि प्रदेशवासी निराश भएका छन्। प्रदेश सरकारलाई योजना हस्तान्तरण गरेर कर्मचारी परिचालन भइसक्दा समेत यसै क्षेत्रका नेताहरूले आयोजना फेरि संघीय सरकारकै मातहतमा लैजाने प्रयास गरेपछि अन्यलता बढेको भन्दै प्रदेशवासीहरूले नेताहरूले आयोजनालाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप समेत लगाएका छन्। द्रुतमार्गलाई संघीय सरकारकै मातहतमा राखेर निर्माण गर्न संघीय मन्त्री परिषदमा प्रस्ताव गरिएपछि अल्पत्र परेको योजनाको निर्माणलाई अगाडि बढाउनुभन्दा पनि नेताहरूको मपाई गर्ने प्रवृत्ति र राजनीतिक खिचातानीले समस्या भइरहेको प्रदेशवासीको गुनासो छ। उनीहरूले राजनीतिक खिचातानी र जस लिने प्रवृत्ति हटाएर निर्माणलाई गति दिनका लागि पहल गर्न पनि आग्रह गरेका छन्। प्रस्तुत छ यसै विषयमा तयार पारिएको श्रोता प्रतिक्रिया, लिएर आउँदैछन् सहकर्मी बिन्दु चन्द।
धनगढी दिपायल फास्ट ट्र्याक प्रदेशलाई हस्तान्तरण भएको दुई महिनामै संघीय सरकारको मातहतमा लैजाने प्रयास भएको छ, जसले गर्दा प्रदेशले पनि काम अगाडि बढाउन सकेको छैन। एक वर्षदेखि वन मन्त्रालयमा रुख कटानीको फाइल अट्किएको छ, तर फाइल अगाडि बढाउन पहल नै भएको छैन। नेताहरू धनगढीदेखि मानसरोवरसम्म सड़क पुगाउन 1 अर्बको टेन्डर खुल्ने दावी गरिरहेका छन्। यसै विषयमा थुप्रै श्रोताका प्रतिक्रिया प्राप्त भएका छन्। सुरत रावल डोटेली कान्छाको विचारमा यो फास्ट ट्र्याक भन्दा भन्दै कति पुस्ता जाने हो थाहा छैन। छैन। सहजपुर बिपिनगर बड्डिकेदार सम्मको सड़क पिच मेरो पहलमा भयो भन्ने कैलालीका माननीय र डुटीका माननीय ज्यूले खै फास्ट ट्र्याक बनाएर देखाउ तत्काल तब स्यालुट गर्छु। रविन्द्र कोरले लेख्नु भएको छ, यस्तो विकासका कामको टेन्डर आह्वान छनौट पारदर्शी विवादरहित तरिकाले गर्नुपर्छ अनि ठेकेदारले पनि काम जिम्मेवारीपूर्वक तोकिएको समयमै पारदर्शी राम्रो काम गर्नुपर्दछ। कुनै पनि बहानामा कामको ढिलासुस्ती तथा अवरुद्ध नहोस्। उमेश ओझाले राजनीतिक खिचातानीको शिकार र विकासको जस लिने होडबाजी हो भनेर प्रतिक्रिया पठाउनु भएको छ। र कविन्द्र राज ओझाले लेख्नु भएको छ, धनगढी दिपायल फास्ट ट्र्याकमा संघीय सरकार र प्रदेश कसैले चासो नदिनु र यसमा संचारका माध्यमको पनि पहुँच नपुग्नुले समस्या भएको हो। तपाईँ पनि समसामयिक विषयवस्तु दिनेश खबरको फेसबुक पेजमा राखिएको हाम्रो समाचार र कार्यक्रमका बारेमा प्रतिक्रिया पठाउनुहोला। तपाईँ आफ्नै आवाजमा प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने हाम्रो समाचार शाखाको टेलिफोन नम्बर 091410210 फोन पनि गर्न सक्नुहुन्छ। हाम्रो युट्युब च्यानल दिनेश खबरलाई सब्सक्राइब गरेर भिडियो रिपोर्ट पनि हेर्न सक्नुहुनेछ। तपाईँका प्रतिक्रियाले हामीलाई मार्गदर्शन र हौसला प्रदान गर्नेछ।
दिनेश खबरमा अब एकैछिन ब्रेकको पालो।
वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर रोजन पोखरेल पब्लिक हेल्थ केयर फार्मेसी धनगढीमा आउने बारे सूचना। दर त्रास अनिन्द्रा डिप्रेसन माइग्रेन रिस चिन्ता निराशा इच्छा शक्तिको कमी आलस्यता कुलत नशालु पदार्थको सेवन स्मरण शक्तिको कमी तनाव टाउको दुखाइ नकारात्मक विचार आइराख्ने एउटै कुरालाई धेरै सोचिराख्ने काममा जोश जाँगर नआउने आत्मविश्वासको कमी उत्साहीनता अपराध बोध आत्मग्लानी आदि मानसिक समस्या छन् भने वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ न्युरो हस्पिटल बाँसबारीमा कार्यरत डाक्टर रोजन पोखरेलसँग चेक जाँच गरी समयमै स्वास्थ्य लाभ लिनुहोस्। वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ
डाक्टर आउने मिति प्रत्येक महिनाको अन्तिम शनिबार र आइतबार।
पब्लिक हेल्थ केयर फार्मेसी सेती अञ्चल अस्पताल नजिकै चौधरी बुक डिपो लाइन धनगढी कैलाली। मोबाइल नम्बर 9848424121 9812404127 र 9848424476।
अरे के भएको होला मलाई, कहिले हात खुट्टा दुख्छ कहिले छाती दुख्छ, सन्चो त कहिले नहुने भयो।
बाउजू जहिले बिरामी देख्छु त के भएको छ तपाईँलाई?
खोइ के भएको सन्चै हुँदैन।
त्यसो भए एकचोटि नोभा हस्पिटलमा जानु न त।
प्रदेश नम्बर 7 पहिलो मानवीय स्वास्थ्य सेवालाई मध्यनजर गर्दै स्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको एस नोभा हस्पिटल प्रालीले दिँदै आइरहेका सेवा सुविधाहरूमा पेट छाती मुटु सम्बन्धी तथा हाड जोड्ने नसा सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचार प्रदान गरिरहेको बेहोरा जानकारी गराइन्छ। डाक्टर पदम प्रकाश शर्मा MBBS MD NAMS B हस्पिटल काठमाडौँ इन्टरनल मेडिसिन। डाक्टर सन्तोष पन्त MBBS MS अर्थो TU IUM शिक्षण अस्पताल महाराजगंज हाड जोड्ने नसा रोग तथा ट्रामा सर्जन विशेषज्ञ। डाक्टर राम बिहारी थारू चौधरी MSC MBBS जनरल फिजिसियन। किङ जर्ज मेडिकल युनिभर्सिटी लखनऊमा विगत 20 वर्षभन्दा लामो स्वास्थ्य अनुभव। सम्पर्क नोभा हस्पिटल प्राइभेट लिमिटेड धनगढी कैलाली 091-521-592।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबरहरू। सुदूरपश्चिम प्रदेशको रूपमा पहिचान बनाएको सुन्दरपश्चिम प्रदेशको रूपमा पहिचान बनाएको सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारले पर्यटन प्रवर्धनका लागि हालसम्म पनि काम गर्न सकेको छैन। सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवर्धनका लागि प्रदेश सरकारको कार्यक्रम कार्यान्वयनको अवस्था शून्य जस्तै रहेको छ। चालु आर्थिक वर्षका लागि 17 कार्यक्रम राखिएको भए पनि प्रवर्धनात्मक कार्यक्रम सुरु हुन सकेका छैनन्। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले छनौट गरेका विभिन्न योजना तथा कार्यक्रमहरू आर्थिक वर्षको 6 बढी बितिसक्दा पनि सञ्चालन हुन नसकेका हुन्। प्रस्तुत छ यसै विषयमा तयार पारिएको साप्ताहिक स्तम्भ सुन्दर पश्चिम।
नमस्कार, साप्ताहिक स्तम्भ सुन्दर पश्चिममा स्वागत छ, म सीताराम ओझा। विभिन्न सम्भावना र त्यसमा पनि पर्यटकीय सम्भावनाको खानीको रूपमा रहेको सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्धन गर्नका लागि संघीय र प्रदेश सरकारका कुनै पनि योजना अहिलेसम्म सुदूरपश्चिममा कार्यान्वयन हुन सकेका छैनन्। सुदूरपश्चिम सरकारले चालू आर्थिक वर्षका लागि 23,82,00,000 र पर्यटन प्रवर्धनका लागि भन्दै संघीय सरकारले पठाएको 4,51,00,000 गरी 28,33,00,000 कार्यक्रमहरू अलपत्र परेका हुन्। साप्ताहिक स्तम्भ सुन्दर पश्चिममा आज हामी यसै विषयमा चर्चा गर्नेछौ। सुदूरपश्चिम प्रदेशका पर्यटकीय सम्भावनाहरूको प्रवर्धन र प्रचार प्रसारका लागि संघीय सरकारले पनि रकम दिएको अवस्थामा प्रदेश सरकारका योजना कार्यान्वयनको अवस्था शून्य जस्तै रहेको हो। चालू आर्थिक वर्षको बजेटमा विभिन्न 17 कार्यक्रम छनौट गरी 23,82,00,000 रकम विनियोजन गरिएकोमा ती कार्यक्रमहरू अहिलेसम्म अगाडि बढ्न सकेका छैनन्। त्यसै गरी प्रदेशलाई पर्यटन प्रवर्धनका लागि दिएको 4,51,00,000 बजेटको पनि कार्यक्रम बनेको छैन। कार्यान्वयनका लागि पर्यटन कार्यालय नहुँदा समेत समस्या हुँदै आएको छ। कार्यालयको अभावमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले मन्त्री परिषद बाट सुदूरपश्चिम पर्यटन विकास आयोजना कार्यान्वयन इकाई पास गरेर प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ, तर त्यो इकाइले पनि अहिलेसम्म पूर्णता पाउन सकेको छैन। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको औद्योगिक तथा पर्यटन प्रबन्धन शाखाका प्रमुख भोजराज पाठक,
चालू आर्थिक वर्षमा पर्यटन क्षेत्रमा प्रदेश सरकारको 23,82,00,000 रुपियाँ चाहिँ विनियोजन गरेका छ र त्यसैमा चाहिँ 4,51,00,000 रुपियाँ चाहिँ संघीय सशस्त्र अनुदान मार्फत यही प्रदेश मार्फत चाहिँ आएको छ। जम्मै मिलाएको हाम्रो 28,33,00,000 टोटल बजेट छ अहिले पर्यटन क्षेत्रमा। त्यो हुँदाखेरि चाहिँ अब यसलाई चाहिँ हामीले कार्यान्वयन कसरी गर्ने भन्ने कुरामा अलिकति चुनौतीपूर्ण थियो, किनभने हाम्रोसँग अब सुदूरपश्चिम प्रदेशमा पर्यटन कार्यालय एउटा पनि छैन, एउटा महाशाखा मात्रै हो। अरू अरू क्षेत्र हाम्रो जुन मन्त्रालयले हेर्ने गरेका छ, वन उद्योग सबैका चाहिँ मतलब जिल्ला स्तरमा कार्यालयहरू छन्। अब यसलाई चाहिँ कार्यान्वयन गर्नलाई प्रभावकारी रूपले कार्यान्वयन गर्नलाई हामीले चाहिँ क्याबिनेटबाट सुदूरपश्चिम पर्यटन विकास आयोजना कार्यान्वयन इकाइ भनेर चाहिँ राखेको छ। त्यो चाहिँ तपाईँको क्याबिनेट पास भइसकेको छ। अब त्यसलाई चाहिँ कार्यान्वयन गर्नलाई केही चाहिँ अब इन्जिनियरहरू चाहिँ हामीले सरकारी निकायबाट माग्छौँ, टप इन्जिनियर सब इन्जिनियरहरू यदि उपलब्ध हुन सकेनन् भने करारमा भए पनि राखेर यी कुराहरू चाहिँ धेरै त भौतिक पूर्वाधार निर्माणका कुराहरू छन्, पर्यटनसँग सम्बन्धित कुराहरू कामहरू अगाडि बढाउँछौँ।
सुदूरपश्चिम प्रदेशका लागि चालु आर्थिक वर्षमा आन्तरिक पर्यटन प्रबन्धन कार्यक्रम, घोडाघोडी ताल संरक्षण कार्यक्रम, टुरिज्म प्रोफाइल निर्माण, निजामती कर्मचारीलाई प्रोत्साहन स्वरूप आन्तरिक पर्यटन भ्रमण, प्रदेश स्तरीय सूचना केन्द्रको स्थापना, पर्यटकीय गन्तव्यको पहिचान, पूर्वाधार निर्माण र कार्यान्वयन गर्ने कार्यक्रम 9 जिल्लामा, रामारोशन पर्यटकीय प्रवर्धन संरक्षण कार्यक्रम, स्थानीय समुदाय जस्तै थारू, सौका, मगर, राणा आदिलाई होमस्टे तालिम, अध्ययन अवलोकन भ्रमणको कार्यक्रम, सम्भाव्यता अध्ययन भई पहिचान भएका करिडोरहरूमा पूर्वाधार विकास कार्यक्रमहरू समेटिएका छन्। त्यसै गरी साहसिक पर्यटन कार्यान्वयनका लागि प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, राफ्टिङ, होमस्टेका लागि सम्भाव्यता क्षेत्रको पहिचान अध्ययन, प्रादेशिक पर्यटन विकासका लागि नीति नियम कानून निर्माण तथा पर्यटन बोर्ड गठन गर्ने कार्यक्रम चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएको छ, तर कुनै पनि कार्यक्रमको काम अगाडि बढेको छैन।
र बाँकी कुरा रह्यो जुन नीति निर्माणका कुराहरू, पोलिसी डकुमेन्ट बनाउने कुराहरू, ती सबै कुराहरू मन्त्रालयले परामर्शदाताहरू हायर गरेर गर्ने गर्छ। अब अहिले हाम्रो तत्काल ठ्याक्कै भावी योजनामा चाहिँ पर्यटन क्षेत्रको लागि चाहिँ जुन बजेट विनियोजन भएको छ त्यसलाई कार्यान्वयन गर्नुपर्ने पहिलो कुरा भइगयो। र मेन कुरो चाहिँ हाम्रो के छ भने भावी योजनामा हाम्रो सबभन्दा पहिलो काम चाहिँ प्रदेशमा एउटा प्रदेश पर्यटन बोर्ड गठन गर्ने, त्यसको लागि कुन मोडालिटी ठिक हुन सक्छ पर्यटन बोर्डको र विज्ञबाट चाहिँ हाम्रो अध्ययन भइरहेको छ। हामीले एउटा दुईवटा चाहिँ सरकारवालाहरूलाई राखेर गोष्ठीहरू पनि गरेका छौँ, छलफल गरेका छौँ, उहाँहरूको राय लिएका छौँ। विज्ञले चाहिँ विभिन्न खालका मोडलहरू चाहिँ हामीलाई प्रस्तुत गरेको छ। अन्य गर्ने त अब प्रदेश सदनले गर्ला होइन, फाइनल्ली चाहिँ कुन कुन मोडालिटी हुनसक्छ भन्ने खालको कुरा चाहिँ अध्ययन गराएर हाम्रो रिपोर्ट चाहिँ तयार गराउँछौँ। पहिला
पर्यटन प्रवर्धनका लागि नीति निर्माण, ऐन निर्माणको काम पनि बाँकी रहेको छ, जसकारण पर्यटन प्रवर्धनको चालु आर्थिक वर्षको करोडौं रकम त्यसै फ्रिज जाने खतरा बढेको छ। तर मन्त्रालय भने भावी योजनाको परिकल्पनामा अघि बढिरहेको छ। चालु आर्थिक वर्षका योजनालाई अगाडि बढाउनुको भन्दा पनि भावी योजना निर्माणतिर मन्त्रालय बढी लागिरहेको छ। विभिन्न सर्किट बनाएर पर्यटन प्रबन्धनका लागि भावी योजना बनाउन अघि बढिरहेको बताउँदै फेरि औद्योगिक तथा पर्यटन प्रबन्धन शाखाका प्रमुख भोजराज पाठक,
28 करोडको कुरा गर्ने यो त कार्यक्रम तोकिएर आएको, जुन ठाउँमा तोकिएको छ त्यही ठाउँमा खर्च हुन्छ, त्यहाँ त पास भएको बजेट हो। अब आगामी आर्थिक वर्षमा हामीले योजना कस्तो बनाउने भन्ने कुरो चाहिँ हाम्रो भावी योजना हुन्छ। के फोकस गरेका छौँ भने दुईटा सर्किटलाई चाहिँ आधार मानेर हामी भावी योजना गर्छौँ। बाँकी आफ्नो तपाईँको चाहिँ स्थानीय सरकारले पर्यटन सम्बन्धी आफ्ना कार्यक्रमहरू राख्ला, ती छुट्टी कुरा भए तिब्बतमा रहेको मानसरोवर छ नि, मानसरोवरको पर्यटकहरू भने इन्डियामा छन् र त्यो हामी चाहिँ एउटा ट्रान्जिटको रूपमा धनगढीलाई र सुदूरपश्चिम पुरै प्रदेशलाई यहाँको बाटोबाट हिँडाएर मानसरोवर जानलाई चाहिँ मतलब आकर्षित गर्नको लागि हामीले के गर्न सक्छौँ भन्ने खालको कुराहरू ती योजनाहरू राख्छौँ हामी। तपाईँको चाहिँ धनगढी डोटी जुन फास्ट ट्र्याक छ, चैनपुर हुँदै उरै भन्जाङबाट ताकलाकोटसम्मको कुरा जो छ त्यो रुटलाई चाहिँ हामीले प्रवर्धन गर्ने हो। अनि अर्को यस्तै किसिमको चाहिँ जुन के अरे महेन्द्रनगरदेखि महाकाली नदीको करिडोर हुँदै दार्चुलासम्म तिङ्गरसम्मको कुरो छ नि, त्यो अर्को सर्किट रूपमा त्यसलाई पनि यहाँ विकास गरेर तपाईँको सात बहिनी भगवतीहरू जुन छन् नि त्यसको चाहिँ प्रचार प्रसार गरेर त्यसलाई चाहिँ प्याकेज टुरिज्मको रूपमा डेभलप गर्नलाई चाहिँ निजी क्षेत्रसँग सहकार्य गर्ने।
सुन्दर सुन्दर सुदूरपश्चिम।
अवस्था साप्ताहिक स्तम्भ सुन्दर पश्चिम सकियो, अर्को हप्ता नयाँ विषय वस्तु लिएर आउनेछौ। नमस्कार।
चालु आर्थिक वर्षको छ महिना बितिसक्दा पनि कैलालीको गौरीगङ्गा नगरपालिकाले कालोपत्रे र ग्राभेल सडकको विवरण तयार गर्न सकेको छैन। नगर क्षेत्रमा निर्माण हुने कालोपत्रे सडक मात्र होइन, ग्राभेल सडकको पनि समिति गठन पूर्ण भएको छैन। कुन कुन सडकमा कालोपत्रे गर्ने, कति किलोमिटर सडक ग्राभेल गर्ने, कुन सडकका लागि कति रकम आवश्यक हुन्छ त्यो तथ्याङ्क नगरपालिकासँग छैन। आर्थिक वर्षको आधा समय गएको छ तर नगर क्षेत्रमा निर्माण हुने सडकको बारेमा अन्यलता रहेको छ। गौरीगङ्गा नगरपालिकाका 10 वडाहरू छन्। प्रत्येक वडालाई कम्तीमा 25 लाख रकम सडक ग्राभेलका लागि वितरण गरिएको छ। नगर क्षेत्रका सडकहरूको कालोपत्रेका लागि 10 करोड रकम विनियोजन गरेको नगरपालिकाले जनाएको छ। सुनौ सहकर्मी कमल साउतको रिपोर्ट।
गौरीगङ्गा नगरपालिकाले 10 करोड रकम कालोपत्रे सडकका लागि विनियोजन गरेको बताएको छ। तर नगर क्षेत्रमा कुन सडकलाई कालोपत्रे गर्ने, 10 करोड रकमले कति किलोमिटर सडक कालोपत्रे गर्न सकिन्छ त्यो तथ्याङ्क नगरपालिकाले निकालेको छैन। 10 करोड रकमले नगर क्षेत्रमा 10 वडाहरूमा मुख्य सडकहरू कालोपत्रे गर्ने देखिएको छ। तर कुन वडामा कति किलोमिटर सडक कालोपत्रे गर्ने भन्ने योजनाको अझै पूर्णता भएको छैन। नगरपालिकाका इन्जिनियरहरूले सर्वेको काम नगर कालोपत्रे सडकका बारेमा वडाध्यक्षहरू अन्यलमा रहेका छन्। गौरीगङ्गा नगरपालिकाको वडा नम्बर 9 का अध्यक्ष हरिप्रसाद तिवारी,
समिति पनि बनाएन, इस्टिमेट बन्न पनि बाँकी छ, हाम्रो सबै बाँकी छ अहिले काम त। वडा काम त उभौँदा समिति सबै वडाका मेन बाटाहरू बन्न छ, यो हाइवे टससँग ती अब अस्ति मोटामोटी 10 करोड हो हाम्रो, त्यसमा मोटामोटी कुरा है, फेरि फिक्स कुरा होइन। त्यतिलाई इन्जिनियर साहबले 14 किलोमिटर पिच गर्न सकिन्छ यति बजेटले भन्ने कुरा गरे।
प्रत्येक वडालाई 25 लाख रकम सडक ग्राभेलका लागि नगरपालिकाले विनियोजन गर्नेछ। तर वडाहरूलाई ग्राभेल बाफतको रकम विनियोजन भएको छैन। 80% योजनाहरूको सम्झौता भएको बताउने नगरपालिकाले कुन वडामा कति किलोमिटर सडकमा ग्राभेल गर्ने भन्नेमा अन्यलता देखाएको छ। वडा कार्यालयहरूले कुन सडकमा ग्राभेल गर्ने त्यो विवरण नगरपालिकालाई नदिएको बताउनुहुन्छ उपमेयर अञ्चला चौधरी।
सांसद विकास कोषमा पनि परेका छ, त्यही पनि अब त्यो सांसद विकास कोष अनि सङ्घ र पल्पेसन नछोएका योजनाहरू चाहिँ ओडाले सिफारिस गरेर दिन्छ। ग्राभेलमा पनि कुन ओडाको कुन रोड बनाउने भन्ने कुरा त्यो ओडालाई थाहा हुन्छ, नगरमा त यति बजेट यति ओडामा ग्राभेलको लागि भनेर सिद्धाइन्छ नि त।
इन्जिनियरहरूले लागत इस्टिमेट निर्माण नगरेकाले पनि वडा कार्यालयहरू अन्यलमा छन्। नगर क्षेत्रमा 21 किलोमिटर सडक ग्राभेल समापन भएको छ, कालोपत्रे सडक भने सुरु भएको छैन। ठुला सडकका कुनै योजनाहरूको पनि ठेक्का भएको छैन। नगरपालिकाका इन्जिनियर दाताराम जोशी,
सुरु भइसकेका छैन, इस्टिमेट गर्दैछु, सम्पन्न के अरे इस्टिमेट पनि सम्पन्न भएको छैन। बिचको कार्यक्रम चाहिँ अब हामी आगुनभित्र तयार गर्छौँ सबै, त्यो यस्तो छ बिचको चाहिँ सबै वडालाई समेट्ने गरी गर्ने भन्ने भएको छ। त्यही हिसाबमा यति किलोमिटर भन्ने अब इस्टिमेट भएपछि ग्राभलको इस्टिमेट भए अनुसार चाहिँ 21 किलोमिटर हाम्रो सम्पन्न भइसक्यो।
नगरपालिकामा संसद विकास कोष, प्रदेश र सङ्घीय सरकारका सडकका योजनाहरूमा पनि अन्यलता देखिएको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि कमल साउद धनगढी।
दिनेश खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
आहा, कति राम्रो आँगनको सजावट, अनि यी बोलकहरू, हैन बाबु कहाँबाट ल्याउनु भो?
लो हेर, अब दाइलाई पनि भन्नु पर्यो, मेरो जस्तै यसरी नै घर सजाउने र घरका आँगनहरू सजाउने मन छ भने खप्तड ब्लक उद्योगबाट ल्याउनु पर्यो भाउजू।
त्यहाँ त आँगन सजाउने विभिन्न किसिमका ब्लकहरू, भाइब्रेटर र प्रेसरबाट विभिन्न डिजाइनका कलरफुल ब्लकहरू, अनि पार्किङ ब्लकहरू कलरफुल स्याडो भएका, त्यस्तै गरी कार्व स्टोन डिजाइनिङवाला ब्लकहरू त्यहाँ सबै पाउँछ। खप्तड ब्लक उद्योग, धनगढी गाउँ जाने बाटो। प्रोप्राइटर कमल बहादुर सिंह, 9861301105, 9256528973।
हाम्रो यहाँ ख्याति प्राप्त प्रशिक्षकद्वारा न्यूनतम शुल्कमा
प्रहरी सहायक निरीक्षक असय, प्रहरी जवान र इन्स्पेक्टरका तयारी कक्षाहरू,
कृषि विकास र वाणिज्य बैङ्कका 4 र 5 तहका तयारी कक्षाहरू यही असोज 20 गतेदेखि धमाधम सञ्चालन भइरहेको छ।
हाम्रा सेवाहरू, उपयुक्त कक्षा कोठा,
काठमाडौँ तथा धनगढीका प्रख्यात अनुभवी शिक्षक शिक्षिकाबाट अध्यापन गराइने परीक्षा केन्द्रित सिकाइ,
काउन्सिलिङ र पर्सनालिटी ग्रुमिङ,
अङ्ग्रेजी तथा नेपाली माध्यममा सिकाइने, प्रत्येक हप्ता टेस्ट लिइने।
उपयुक्त पार्किङ सेवा।
कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था।
सम्पर्क प्रकाश एकेडेमी एजुकेशनल कन्सल्टेन्सी, मेन रोड कैलाली, जनपुस्तकालय भवनमा। सम्पर्क नम्बर 98584 21 277।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबरहरू। स्थानीय प्रदेश र सङ्घीय सरकार एकअर्काको समन्वय बिना सञ्चालन हुँदा सङ्घीयता नै खतरामा पर्ने सङ्केत देखिन थालेको प्रतिवेदन सार्वजनिक भएको छ। डेमोक्रेसी रिसोर्स सेन्टरले अध्ययन गरेर सार्वजनिक गरेको प्रतिवेदन अनुसार स्थानीय प्रदेश र सङ्घीय सरकार एकअर्काको समन्वय बिना सञ्चालन हुँदा सङ्घीयता नै खतरामा पर्ने सङ्केत देखिएको हो। लामो समयको प्रयास र विभिन्न आन्दोलनहरूको सामना गरी प्राप्त भएको सङ्घीयता कार्यान्वयनमा अझैसम्म पनि चुनौती देखिन थालेको हो। देश सङ्घीयतामा गएसँगै तीन तहका सरकार बने, तर तीनवटै सरकार आआफ्नो तरिकाले चल्न थालेपछि नागरिकले पाउने सेवा सुविधामा पनि सहजता हुन सकेको छैन। मन्त्री, सांसद र अध्यक्ष उपाध्यक्षको पनि समन्वय नहुने गरेको सरोकारवालाको ठहर छ। सुनौं सहकर्मी रोशन भट्टको रिपोर्ट।
डेमोक्रेसी रिसर्च सेन्टरले अध्ययन गरेर सार्वजनिक गरेको प्रतिवेदन अनुसार स्थानीय प्रदेश र सङ्घीय सरकार एक अर्काको समन्वय बिना सञ्चालन हुँदा सङ्घीयता नै खतरामा पर्ने सङ्केत देखिएको हो। विभिन्न ठाउँमा अध्ययन गरिरहेको डेमोक्रेसी रिसर्च सेन्टरले स्थानीय प्रदेश र सङ्घीय सरकारको काम कारवाहीको विषयमा पनि एक चरणको अध्ययन गरेको थियो। अध्ययनमा केही सकारात्मक पक्षहरू देखिएको भए पनि पूर्ण रूपमा भने हुनुपर्ने उपलब्धि हुन सकेको छैन। काम गर्दा गर्दै पनि धेरै किसिमका समस्याहरू देखा पर्ने हुँदा पनि त्यसको समाधान गर्नुको सट्टा व्यवस्था हुने हुँदा स्थानीय सरकार सञ्चालनमा थप समस्या हुने गरेको छ। प्रदेशसभा सदस्य दुर्गा बिक:
कतिपय कुराहरू नमिलेका कुराहरूले गर्दाखेरि समस्याहरू आएको छ। समाजवाद उन्मुख नेपालको संविधानले परिकल्पना गरे अनुसारको कार्यक्रम यस्ता गर्नुपर्छ भन्ने हामीले जो यो प्रतिवेदनमा तपाईँले जोसँग अन्तर्वार्ता लिनुभयो त्यो व्यक्तित्वहरू यहाँ उपस्थित छ, हामीले त्यतिखेर पनि भनिसक्यौँ।
प्रदेशका मन्त्री, सांसददेखि स्थानीय तहका प्रमुख उपप्रमुखहरू बीच पनि मतभेद देखिन थालेपछि स्थानीय सरकार सञ्चालनमा समस्या हुने गरेको पनि प्रतिवेदनले देखाएको छ। सोही प्रतिवेदनका अनुसार स्थानीय तहमा केही संरचना स्थापना भएको देखिएको भए पनि अन्य उपलब्धि भने न्यून रहेको छ। विकास बजेटको प्रगति पनि सन्तोषजनक देखिएको छैन। प्रदेश सरकारले पनि केही कानून निर्माण गर्नु बाहेक अरू देखिन लायकको काम गर्न सकेको छैन। शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको प्रगति पनि निराशाजनक नै रहेको छ। प्रदेशसभा सदस्य दिल्लीराज पन्त:
मैले यहाँ केन्द्रको सबभन्दा बढी दोष देखिरहेको छु। पुरा देशभरिको होल्ड उसकै हातमा हुन्छ, चाहे बजेट बाँडफाँडका कुराहरू हुन्, चाहे विधि निर्माणका कुराहरू हुन्, शिक्षा सम्बन्धी विधेयकका कुराहरू आए, केन्द्रले बनाएको छैन, प्रदेशले बनाएको छैन, स्थानीय निकायले पहिला बनाइसक्यो। त विधि निर्माणको पहिला उपयुक्त प्रक्रिया हामीले देख्या, पहिला केन्द्रबाट बनेर अनि प्रदेशले बनाउने अनि स्थानीय तहले बनाउनु पर्नेमा यो स्थानीय तहलाई अलि हतार भयो, ओभरटेक गर्यो कि भन्ने मन लाग्छ।
सरकार सञ्चालनको लागि चाहिने कार्यविधि निर्माण गर्दा सङ्घीय सरकारले ढिलाइ गरिरहेका बेला स्थानीय तहहरूले भने आफ्नै कार्यविधि निर्माण गरी काम गरिरहेका छन् भने कतिपय अवस्थामा सङ्घीय सरकारले गरेको ढिलाइले गर्दा प्रदेश र स्थानीय सरकारको कार्यविधि निर्माणमा समेत ढिलाइ भइरहेको छ। डेमोक्रेसी रिसर्च सेन्टरले अध्ययन गर्ने क्रममा सुझाव संकलन गर्दा सङ्घीय सरकारले अत्यावश्यक कानून निर्माण गर्नमा तथा प्रदेश स्तरमा आवश्यक संरचना स्थापना गर्नमा अपेक्षाकृत रूपमा काम नभएको गुनासो प्रदेशवासीको रहेको छ। डेमोक्रेसी रिसर्च सेन्टरका ईश्वरी भट्टराई:
यो अध्ययन देशभरि सञ्चालन गरेका छौँ र हामीले देशभरि घुमेका विभिन्न जिल्लाहरू र स्थानीय तहहरूमा घुमेको आधारमा अहिले संघीयता कार्यान्वयन कसरी भइराखेको छ, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारहरू कस्तो अवस्थामा छन् र के कसरी काम गरिरहेका छन् र उनीहरूको अन्तर सम्बन्ध कस्तो छ, विशेष गरी हामीले तीनवटा पक्ष हेरेका छौँ। एउटा स्थानीय सरकारको कार्य सञ्चालन कसरी भइराखेको छ, दोस्रो चाहिँ प्रदेश सरकारहरूले कसरी काम गरिरहेका छन् र तेस्रो कुरा सङ्घ, प्रदेश र स्थानीय तहको अन्तर सम्बन्ध कसरी अगाडि बढिरहेको छ। विशेष गरी हामीले अब अहिले हाम्रो अध्ययनमै पनि हामीले प्रस्तुत गरेका थियौँ, त्यो प्रस्तुत गर्दाखेरि के देखिन्छ भने केही स्थानीय तहमा आफ्नै कानुन बनाउने, आफैले बजेट कार्य सञ्चालन गर्ने, विभिन्न इनिसिएटिभहरू, विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गर्ने गरेको देखिन्छ।
स्थानीय एकाइका निर्वाचित जनप्रतिनिधिहरू प्रदेशको बजेट तर्जुमा गर्दा र बजेट कार्यान्वयनको लागि संरचना स्थापना गर्दा स्थानीय सरकारसँग समन्वय नगरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। साथै स्थानीय तहले पनि सार्वजनिक सुनवाई, सामाजिक लेखा परीक्षण तथा अनुगमन लगायतका कामहरू पनि प्रभावकारी तरिकाले नगरेको प्रदेशवासीको गुनासो डेमोक्रेसी रिसर्च सेन्टरको प्रतिवेदनमा उल्लेख गरिएको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि रोशन भट्ट, धनगढी।
खेल प्रसंग कलिला क्रिकेटर उत्पादनका लागि वर्षेनी गरिँदै आएको क्यास्पियन कपको 6 संस्करणको तयारी पूरा भएको छ। पर्सी माघ 15 गतेदेखि धनगढीमा आयोजना हुने प्रतियोगिताको तयारी सकिएको हो। विद्यार्थीहरूको क्रिकेटप्रति बढ्दै गएको क्रेजलाई आत्मसात गर्दै यस वर्ष पनि आयोजना हुन गइरहेको 6 संस्करणको क्यास्पियन कप क्रिकेट प्रतियोगिताको सबै तयारी सकिएको हो। कैलाली बहुमुखी क्याम्पसको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ। कैलाली कञ्चनपुरका विद्यालय तहमा कक्षा 8 अध्ययन गरिरहेका विद्यार्थीले मात्रै खेल्ने प्रतियोगिताको खेल तालिका भोलि सार्वजनिक गरिने प्रतियोगिताका संयोजक तपराज बिनाडीले जानकारी दिनुभयो। प्रतियोगिताको विजेताले 31,000 र उपविजेताले 15,000 नगदसहित ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ। र माघ 26 गतेदेखि फागुन 11 धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिगको टिम रूपन्देही च्यालेन्जर्सले 2 विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ। हङकङ राष्ट्रिय टिमको कप्तानी गरिसकेका बाबर हयात तथा पाकिस्तानको प्रथम श्रेणी क्रिकेट राजा अली डरलाई टिमले अनुबन्ध गरेको हो। बाबर दायाँ हाते ब्याट्सम्यान हुन् भने राजा बायाँ हाते ब्याट्सम्यान र स्पिनर हुन्। बाबरको हङकङको लागि 22 एकदिवसीय अन्तर्राष्ट्रिय र 24 T20 अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। यस्तै राजाले लाहोरको लागि पाकिस्तानी घरेलु क्रिकेटमा 69 प्रथम श्रेणी तथा 62 लिस्ट ए क्रिकेट खेलिसकेका छन्। राजा गत सिजन बङ्गलादेश प्रिमियर लिगमा राजशाही किङ्स टिममा परेका थिए। रूपन्देही च्यालेन्जर्सको यो सिजन रणनीतिक खेलाडी बसन्त रेग्मी रहेका छन्। यस्तै टिममा विनोद भण्डारी, ललित भण्डारी, भीम सार्की, प्रदीप एरी, सन्दीप सुनार, विक्रम शोभ, कृष्ण कार्की, सुमित महर्जन, अनिल खरेल, पुरन विक, सूरज दमाई र शेर मल्ल रहेका छन्। प्रसारणको अन्त्यमा प्रमुख खबर शीर्षकहरू फेरि एकपटक। सुदूरपश्चिममा मुख्यमन्त्री र मन्त्रीका स्वकीय सचिवालयका कर्मचारीको दादागिरी बढ्दै मुख्यमन्त्रीको स्वकीय सचिवालयका चालकले इन्धन नदिएको भन्दै कर्मचारीलाई धम्क्याए। सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवर्धनका लागि प्रदेश सरकारको कार्यक्रम कार्यान्वयनको अवस्था शून्य जस्तै। चालु आर्थिक वर्षका लागि 28.5 करोड बजेट रहेका 17 कार्यक्रम राखिएको भए पनि प्रवर्धनात्मक कार्यक्रम सुरु हुन सकेनन्। धनगढी दिपायल द्रुतमार्गमा स्वामित्व विवाद बल्झिएपछि निर्माणमा अन्यलता बढेपछि प्रदेशवासी निराश। राजनीतिक खिचातानी र जस लिने प्रवृत्ति हटाएर निर्माणलाई गति दिनका लागि पहल गर्न आग्रह। चालु आर्थिक वर्षको 6 हुँदा पनि कैलालीको गौरी गङ्गा नगरपालिकाको कालोपत्रे सडकको योजना टुङ्गो लाग्न सकेन। कालोपत्रे र ग्राभेल गर्नका लागि सडक छनौटमै सकस, ओडाहरू पनि योजनाको पर्खाइमा। र 3 तहका सरकारको बीचमा समन्वय नभएकै कारण संघीयता नै खतरामा परिरहेको प्रतिवेदन सार्वजनिक। स्थानीय प्रदेश र संघीय सरकारका प्रतिनिधिले जनअपेक्षा अनुसार काम गर्न नसकेको निचोड।
यस दिनेश खबरका साथमा मेडलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै।
हवस् त, सुदूरपश्चिमको विकासप्रति समर्पित दिनेश एफएम 93.8 मेगासँगै लम्कीको जनता एफएम र अछामको रेडियो अछामबाट पनि एकसाथ प्रसारण भइरहेको साँझ 6:30 दिनेश खबर सकियो। राति 10 अर्को दिनेश खबर लिएर आउनेछौँ। तपाईँ भने नयाँ र ताजा खबरका लागि दिनेश एफएम सुन्दै र पल पलका अपडेटका लागि dineshkhabar.com पढ्दै गर्नुहोला। अहिलेलाई समाचार बुलेटिनबाट जनक विष्ट बिदा हुन्छु। नमस्कार।